नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेसिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
6 दिने चीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता, नेपालको विकासका लागि भ्रमण अत्यन्तै फलदायी रहेको दावी,
संसदद्वारा तराईको सम्भावित बाढ़ी नियन्त्रणका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण, सांसदले उठाएका विषय सम्बोधन गर्न राष्ट्रिय सभाका अध्यक्षको सरकारलाई आग्रह,
नेपाल डुबान हुने गरी सीमा क्षेत्रमा सड़क बनाएको भन्दै 5 नम्बर प्रदेश सभामा भारतको आलोचना, प्रदेश नम्बर 4 को नाम गण्डकी राख्नुपर्ने सुझाव सहितको प्रतिवेदन प्रदेश सभामा पेश,
टर्कीमा राष्ट्रपति र संसदको चुनावका लागि मतदान चल्दै पहिलोपल्ट प्रत्यक्ष मतदानबाट राष्ट्रपति चुनिँदै,
र पनामालाई 6-1 हराउँदै इङ्ल्याण्ड विश्वकप फुटबलको अन्तिम 16 जापान र सेनेगलले पाउने 9 बजे तथा कोलम्बिया र पोल्याण्डले राति पाउने 12 बजे खेल्ने।
मेहनत तपाईँको सही मार्गदर्शन हाम्रो
शिक्षक सेवा आयोग र लोक सेवा आयोगका तयारी कक्षाको लागि कीर्तिपुर भ्याली नै राम्रो।
नयाँ पाठ्यक्रममा आधारित भई प्रावि, निमावि र माध्यमिक तहका नयाँ कक्षाहरू बिहान, दिउँसो र बेलुका धमाधम सञ्चालन भइरहेका छन्।
हाम्रा विशेषताहरू
स्थापित र विषय वित्तीय स्रोत व्यक्तिबाट कक्षा सञ्चालन गराइने,
दैनिक र साप्ताहिक परीक्षाको साथै आवश्यक पृष्ठपोषण प्रदान गरिने,
होस्टलको सुविधा,
डिजिटल एटेन्डेन्सी र डिजिटल कक्षाको व्यवस्था।
हामीलाई सेवा गर्ने मौका दिनुहोस्। तोकिएको समयमा तपाईँको सोचलाई हामी पूर्णता दिनेछौँ।
साथै हामी कहाँ शाखा अधिकृत नासु खरिदार र बैंकिङका नयाँ कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्।
सम्पर्क कीर्तिपुर भ्याली इन्स्टिच्युट, कीर्तिपुर गेट छेउ, नयाँ बजार, कीर्तिपुर। फोन 01-433-2509, 433-2509। मोबाइल 98-49-421-216।
भाखा नागेका ऋणीहरूलाई कर चुक्ता गर्ने सम्बन्धी राष्ट्रिय वाणिज्य ब्याङ्क केन्द्रीय कार्यालयको अत्यन्त जरुरी सूचना।
यस बैङ्कबाट विभिन्न शीर्षक अन्तर्गत ऋण लिई 2063 चैत मसान्त अगाडि भुक्तानी म्याद नागेका कर्जाहरू मध्ये ₹1 करोडसम्म कर्जा लिई हालसम्म पनि सामा तथा ब्याज बुझाउन बाँकी रहेका ऋणीहरूलाई यही 2075 असार मसान्तसम्ममा कर्जा चुक्ता गरेमा तिर्नुपर्ने बाँकी ब्याज रकममा विशेष छुट दिइने हुँदा आफूले कर्जा कारोबार गरेको यस बैङ्कको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी यो विशेष छुटको सुविधा लाभ उठाउनु हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
साथै 2075 असार मसान्तसम्म पनि कर्जा चुक्ता नगर्ने ऋणीहरूको धितो लिलामी तथा अन्य कानूनी कारवाहीबाट बैंकको कर्जा रकम असुल गरिने बेहोरा समेत जानकारी गराइन्छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण नेपालको विकासका लागि अत्यन्तै फलदायी रहेको दावी गर्नुभएको छ। 6 दिने चीन भ्रमण सकेर आज स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पत्रकार सम्मेलनमा पूर्वाधार विकासमा सहयोग उपलब्ध गराउने विषयमा चिनिया नेतृत्वसित सकारात्मक कुराकानी भएको बताउनुभयो। रेल निर्माणको विषय आजको भोलि पूरा नहुने भन्दै प्रधानमन्त्री ओलीले यसको लागि समय लाग्ने तर परियोजना सफल भएरै छाड्ने दावी पनि गर्नुभयो। त्यसै गरी सीमा वारपार प्रसारण लाइन निर्माणको सिलसिलामा केरूङ रसुवागढ़ी गल्छी रातमाटे 400 केबी प्रसारण लाइनको सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी सम्झौतामा चिनिया पक्षसित हस्ताक्षर भएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो। आफ्नो भ्रमणका क्रममा नेपाल र चीनबीच यसअघि भएको पार्वन यातायात सम्झौताको कार्यान्वयनका लागि आवश्यक पर्ने प्रोटोकललाई जुलाईमा बैठकपछि टुंग्याउने सहमति भएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो।
यसैबीच चीनले तातो पानी खासा नाका भने अझै 1 वर्ष नखोल्ने भएको छ। चीनबाट फर्किनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले अबको 10 महिनापछि तातो पानी नाका खोल्ने सहमति भएको जानकारी दिनुभयो। 2072 सालको भूकम्पपछि तातो पानी नाका बन्द छ। चीनले भूकम्पका कारण पूर्वाधारमा क्षति पुगेका कारण नाका खोल्न ढिलाइ भएको बताउँदै आए पनि खासामा स्वतन्त्र तिब्बतको पक्षधरको भेला हुने गरेको लगायतका राजनैतिक कारणले उसले यो नाकालाई खोल्न आनाकानी गरिरहेको छ।
यसैका भ्रमणमा सम्बन्ध सुधारलाई बढी महत्व दिएकोमा अहिले भने प्रधानमन्त्री केपी शर्मा ओली पूर्वाधार विकासमा चीनको साथ लिन सफल हुनुभएको छ। रेल निर्माणका लागि पूर्व सम्भाव्यता अध्ययन र दुई देशबीच विद्युत ट्रान्समिसन लाइनमा यो भ्रमणको लाइनलाई यो भ्रमणको मुख्य सफलताका रूपमा लिएको छ। प्रधानमन्त्री ओलीको चीन भ्रमण बाहिर हल्ला गरिए जस्तै सफल भएकै हो त भनेर साथी अर्जुन पोखरेलले परराष्ट्रविद हिरण्यलाल श्रेष्ठलाई सोध्नु भएको छ।
ओलीको यसपालिको भ्रमण रेल काठमाडौँ ल्याउने सम्झौता र ट्रान्समिसन लाइन नेपाल र चीन जोड्ने कुरा दूरगामी महत्वको छ। अरू बेला पोलिटिकल फोकस बढी हुन्थ्यो भ्रमणको, इकोनोमिक डिप्लोमेसीको फोकस भएको छ, आर्थिक कुटनीतिमा केन्द्रित भएको छ।
हुन त यस्तो सम्झौता यहाँभन्दा अगाडि पनि भएका हुन् नि होइन, कार्यान्वयन नभएर मात्रै केही पनि नदेखिएको होला होइन?
अब कार्यान्वयन नभएको समस्या भएकोले यसपालि एउटा नयाँ संयन्त्र निर्माण गरेका छ, सम्झौता गरेका छ दुई देशको अथोरिटिज बसेर, किन भएन, कसको दोष भयो, कहाँ समस्या पर्यो, नेपालतिर कि उनीहरूतिर, त्यो फुकाएर निर्धारित समयभित्र यो सम्झौता कार्यान्वयन गर्ने संयन्त्र निर्माण गरेका छ। अब चाहिँ जे कमिट गर्छ, जे सम्झौता गर्छ, त्यसको कार्यान्वयन हुन्छ भन्ने यो संयन्त्र निर्माणबाट सजिलो बनाएको छ।
एकदमै धेरै रेलमा फोकस भइरहेछौँ हामी, यति धेरै रेलमा फोकस हुनु जरुरी थियो? एकदमै जता गयो रेलै रेल, रेलै रेल भन्नुपर्ने थियो।
रेलले के गर्छ भन्दाखेरि,
त्यो पुरै समृद्धि रेलको छतमा बसेर आउने जस्तो गरिरहेछौँ नि हामी।
रेलले वैकल्पिक मार्ग दिन्छ, यो नाकाबन्दी लाउने युगकै समाप्त गर्छ, दक्षिणतिर मात्र पार्वान हक माग्ने होइन, उत्तरतिर पनि तेस्रो मुलुक जाने पार्वान हक को कार्यान्वयनलाई सजिलो बनाउँछ, यसैले यसको धेरै दूरगामी महत्व छ।
हुन त अब यो सम्झौता कार्यान्वयन भए नभएको, किन भएनन् भनेर एउटा संयन्त्र गठन गर्ने पनि त्यो 14 बुधेमा छ, तर अब हाम्रो नेपालको कर्मचारी प्रशासन त यही हो, अहिलेका सम्झौताहरू पनि कार्यान्वयन होलान् भनेर कति आशा गर्न सकिएला, आधा भइदिए भन्ने पनि ठुलै कुरो हो भन्ने अवस्था छ कि होइन, पुरै नै हुन्छ यसपल्ट चाहिँ कार्यान्वयन भन्ने छ?
संयन्त्र एउटा निर्माण भएको छ, त्यो गनिमत छ। ऊर्जा क्षेत्रमा भारतको एकाधिकार थियो र उसले ओलीजी इन्डिया जाँदाखेरि त्यहाँको छापाहरूमा देखाएको थियो प्रेसमा मिडियामा कि चिनले लगानी गरेको बिजुली नेपालको भारतले किन्दैन भनेर, अनि उनीहरूले एउटा नयाँ नियम मामली पनि निकालेको थियो, 51% भारतको लगानी भएकोलाई मात्र किन्छ बिजुली भनेर। अब यसैले त्यसले के देखाउँछ भने भारत नेपालमा एकाधिकार चाहन्छ, चिनलाई छेक्न चाहन्छ, अरूलाई छेक्न चाहन्छ, त्यसको जवाब चाहिँ यसपालि दियो कि तिमीले किन्दैनौ भने उत्तम हामी नै किन्छौँ लग्छौँ भनेर ट्रान्समिसन लाइन जोड्ने, ठुल्ठुलो बिजुलीको योजनामा लगानी गर्ने, त्यो त्यसैले ऊर्जा क्षेत्रमा एकाधिकारको अन्त र नयाँ बजारको यो खुल्नु, त्यो चाहिँ अर्को ठुलो उपलब्धि दूरगामी महत्वको भयो। 3 वर्षपछि निर्यात गर्न सक्ने अवस्थामा पुग्छौँ हाम्रो बिजुली, त्यो बेलालाई बजार सुनिश्चित गर्ने तयारीमा लागेको देखिन्छ।
उहाँ हुनुहुन्थ्यो परराष्ट्रविद हिरणेलाल श्रेष्ठ, प्रधानमन्त्री ओलीको चीन भ्रमणको उपलब्धिबारे कुराकानी गर्नुहुँदै। अब बाँकी खबर, सांसदहरूले तराईको सम्भावित बाढी नियन्त्रणका लागि आवश्यक पहल गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभा बैठकको विशेष र शून्य समयमा बोल्दै सांसदहरूले तराईको बाढी नियन्त्रण, किसानको उखुको उचित मूल्य निर्धारण र भुक्तानीप्रति सरकारको ध्यान आकर्षण गराएका हुन्। यसैबीच राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले विशेष समयमा सांसदले उठाएका विषय सम्बोधन गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष तिमिल सिन्हाले विशेष समयमा उठाइएका विषयमा सरकारका मन्त्रीबाट जवाफ आउनुपर्ने भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको हो।
भारतले सीमा क्षेत्रमा निर्माण गरेको सड़कका कारण नेपाली भूमि डुबानमा पर्ने भन्दै प्रदेश 5 का सांसदहरूले भारतको आलोचना गरेका छन्। 5 नम्बरको बाँके र बर्दिया जिल्लाका सिमानामा भारतीय पक्षले निर्माण गरिरहेको सड़कका कारण नेपाली भूमि डुबानमा पर्ने खतरा बढ़ेको सांसदहरूको भनाइ छ। प्रदेशसभा बैठकमा सांसद इन्द्रप्रसाद खरेलले भारतीय पक्षले 10 गजासित जोडेर निर्माण गरेको सड़कका कारण हुलाकी सड़कदेखि दक्षिण पर्ने क्षेत्रहरू डुबानमा पर्ने खतरा बढ़ेको जानकारी दिनुभयो। खरेलले निर्माण कार्यका कारण स्थानीय बासिन्दा त्रसित भएको भन्दै यो राष्ट्रियताको विषय भएको बताउनुभयो। जवाफमा 5 नम्बर प्रदेशका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले सीमा क्षेत्रमा हुने कुनै पनि प्रकारका निर्माणका काम दुई पक्ष बीचको समन्वयमा हुनुपर्ने भए पनि भारतीय पक्षबाट अटेरी भएको बताउनुभयो। संघीय सरकारलाई यस्ता गतिविधिको तथ्याङ्क संकलन गरेर पत्राचार गरिने जानकारी पनि उहाँले दिनुभयो।
प्रदेश नम्बर चारको नाम र राजधानी तय गर्न गठित समितिको प्रतिवेदन आज प्रदेश सभा बैठकमा पेश भएको छ। प्रतिवेदनमा पहिलो नम्बरमा प्रदेशको नाम गण्डकी राख्न सुझाइएको छ, दोस्रोमा तमुवान मगरात, तेस्रोमा गोरखा र चौथोमा धवलागिरी नाम राख्न सकिने सुझाव छ। गत जेठ 21 गते नामाङ्कन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले विभिन्न विकल्प सहितको प्रतिवेदन तयार पारेको थियो।
यसैबीच प्रदेशको नाम तमुवान मगरात हुनुपर्ने माग राख्दै आएको तमुवान मगरात संयुक्त संघर्ष समितिले आज पोखराको नदीपुरमा धरना दिएको छ। स्थानीय प्रशासनले नदीपुरदेखि प्रदेश सभा बैठक स्थल र आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेका कारण उनीहरूले नदीपुरमा धरना दिएका हुन्।
यस्तै एक नम्बर प्रदेश सभाले सरकारद्वारा प्रस्तुत विनियोजन विधेयक 2075 पारित गरेको छ। आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्गोले विधेयक पारित गरियोस् भनी पेश गरेको प्रस्ताव बहुमतले पारित भएको हो।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रेडियो कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
केटाहरू किन उफ्रेको रहेछ दिपेश?
अरे तिमीलाई थाहा छैन, नेपाल टेलिकमले हरेक हप्ताको 3 दिन शुक्रबार शनिबार आइतबार ह्याप्पी विकेन्ड प्याकमा अचम्मै सस्तो दरमा डाटा दिइरहेको छ नि त।
सस्तो भन्दा नि कति सस्तो?
मात्र 100 रुपियाँमा दैनिक 1 जीबीका दरले 3 दिनको लागि 3 जीबी डाटा पाइन्छ क्या?
ओहो, साँच्चै चमत्कार! 100 रुपियाँमा 3 जीबी, म पनि कुदे। सस्तो डाटा चमत्कार, शुक्रबार शनिबार आइतबार।
नेपाल टेलिकम, राष्ट्रको संचार।
नेपाल बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना।
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनु भएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्तभित्र अध्यावधि गरिसक्नुपर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधि नगरेको भएमा यही असार मसान्तभित्र आफ्नो खाता रहेको शाखा वा पाएक पर्ने शाखामा सम्पर्क गरी विवरण अध्यावधि गर्न हुन अनुरोध गर्दछौ।
नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
A destination for quality education.
नयाँ व्यवस्थापनद्वारा सञ्चालित यस कामना इन्टरनेशनल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, ल र एजुकेसन समूहमा भर्ना खुल्यो।
विशेषताहरू:
तालिम प्राप्त र अनुभवी शिक्षकबाट अध्यापन गराइने,
अत्याधुनिक प्रयोगशाला र आधुनिक प्रविधिको प्रयोग,
गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि विशेष छात्रवृत्तिको व्यवस्था,
होस्टल तथा यातायातको व्यवस्था।
सम्पर्क
कामना इन्टरनेशनल कलेज, सानो भर्याङ वनस्थली काठमाडौँ।
फोन नम्बर 01-4276-4743-322।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले 6 दिने चीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता, नेपालको विकासका लागि भ्रमण अत्यन्तै फलदायी रहेको दावी, सांसदले उठाएका विषय सम्बोधन गर्न राष्ट्रिय सभाका अध्यक्षद्वारा सरकारको ध्यानाकर्षण, नेपाल डुबान हुने गरी सीमा क्षेत्रमा सड़क बनाएको भन्दै 5 नम्बर प्रदेशसभामा भारतको आलोचना लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। सरकारी विद्यालय शिक्षाको गुणस्तर खस्कँदै गएको बेला त्यसको प्रत्यक्ष असर एसई नतिजामा पर्न थालेको छ। सरकारले हिजो सार्वजनिक गरेको 2074 सालको एसई परीक्षाको नतिजा पनि विगत जस्तै खस्किएको हो। नियमिततर्फ 4.5 लाख परीक्षार्थी सहभागी भएकामा 3,42,000 विद्यार्थीले मात्रै 11 कक्षामा भर्ना हुन पाउने भएका छन् भने 58,000 विद्यार्थी उच्च शिक्षाबाट वञ्चित भएका छन्। गत वर्ष पनि झण्डै 40,000 विद्यार्थी उच्च शिक्षाबाट वञ्चित भएका थिए। साथै विष्णु विश्वकर्माले वर्षेनी नतिजा किन खस्किँदै गएको हो भनेर शिक्षाविद टीका भट्टराईलाई सोध्नु भएको छ।
बहिनी, यो त हामीले भइरहेको निरन्तरता नै हो। अब त्यसमाथि खस्कियो भनेर पनि अब हाम्रो यो विद्यार्थीहरूको अङ्क नाप्ने त्यत्रो एकदम इफिसियन्ट चाहिँ टुल पनि छैन। त्यस कारणले त्यो 2-4 अङ्क चाहिँ तलमाथि गयो भनेर खस्किहाल्यो भन्नु पनि पर्छ जस्तो लाग्दैन मलाई। यो वास्तवमा यो यथास्थितिमा गइरहेको छ, त्यो यथास्थितिमै गइरहेको छ होइन। ठुलो छ भनौँ, 10-20-30% फरक पऱ्यो भनेदेखि फरक पऱ्यो भन्थ्यो, 5-7% त्यो फरकलाई म चाहिँ आफू खासै फरकको हिसाबमा हेर्दिनँ।
वर्षेनी गुणस्तर त खस्किरहेकै छ।
हजुर हजुर, त्यो त अब समग्र रूपमा हाम्रो सार्वजनिक शिक्षा चाहिँ खस्किराखेकै परिणामको अभिव्यक्ति त हो होइन। त्यो हामीले 10 क्लासमा हेऱ्यौँ, त्यो 5 क्लासमा तलतिर हेऱ्यो भने अझै विकराल विकराल देखिँदै जान्छ। हामीले अब अहिले खस्किएको कारण त मुख्य रूपमा हामीले तल्लो तहमा ध्यान नदिएकै परिणाम हो। हामीले तल्लो तहमा ध्यान दिएनौँ, माथि मात्रै अब 10 क्लासमा मात्रै अब अनेक उपाय गऱ्यौँ, त्यो अनेक उपाय गरेर हुँदैन।
अनि अहिले अब यो नतिजा त आयो, खस्केकै नतिजा छ, वर्ष नै खस्किँदैछ यो अवस्था, सरकारी विद्यालयको गुणस्तरको कुरा, सिकाइको कुरा र नतिजाको कुरा, अब यसलाई सुधार्न र अहिलेको यो नतिजा स्थानीय तहले जिम्मेवारी चाहिँ कसरी लाने, किनकि अब उहाँहरूको काममा आएको छ यो सुधार्ने जिम्मा, सपार्ने जिम्मा, नतिजा उकास्ने जिम्मा।
अहिले चाहिँ अब अहिले चाहिँ स्थानीय तहलाई दोष दिने गरी जिम्मेवारी दिनु चाहिँ हुँदैन, उहाँहरूलाई केही सिक्न समय लाग्छ भनौँ न। अब हाम्रो संघीय सरकारले, संघीय ब्युरोक्रेसीले, संघीय संयन्त्रले यसलाई सुधार्नलाई भनौँ न, यसलाई अगाडि लिएर जानलाई कति वर्ष प्रयत्न गर्यो त्यसको सन्दर्भमा पनि हामीले हेर्नुपर्छ। त्यही पनि अब अहिले पनि हामीले तत्कालै त्यो सबै प्रक्रियाहरू हस्तान्तरण गरिहालेनौँ स्थानीय तहलाई। तर यथार्थमा भन्नुहुन्छ भने संघीय सरकार र स्थानीय सरकारले गर्नुपर्ने कुरा उही हो, त्यसको स्केल मात्रै फरक छ। गर्नुपर्ने काम त ठ्याक्कै नै एउटै हो, प्राथमिक तह चाहिँ सुधार्नु पऱ्यो, प्राथमिक तहमा ध्यान दिनु पऱ्यो, कमसेकम प्राथमिक आफ्नो पालिकाभित्रका विद्यालयहरूमा कमसेकम एउटा कक्षामा एउटा शिक्षक त पक्कै राख्छु भनेर उहाँहरूले कमिट गर्नु पऱ्यो नि, हो कि। अब त्यसमा चाहिँ विशेष गरी अब यो प्राथमिक तह सुधार गर्ने हो भनेदेखि दुनियाँभरि देखिएको अभ्यास के हो भनेदेखि ग्रेड टिचिङमा जानुपर्छ, कक्षा शिक्षणमा जानुपर्छ। त्यसको मतलब हो एकजना शिक्षकले एक वर्षभरि त्यो कक्षा पढाउने, हामी त्यो प्रक्रियामा गएनौँ भनेदेखि हामी प्राथमिक तहको गुणस्तर, पछाडिको गुणस्तर हामी भन्न सक्दैनौँ। यो एकदमै महत्त्वपूर्ण कुरा छ अघि। अब अर्को कुरा त सुधार गर्नको लागि अब यो अहिले चाहिँ त्यो हाम्रो स्थानीय तहहरू प्राविधिक रूपमा त्यहाँ विचार गर्ने तहमै पुगिहाल्नु भएको छ कि छैन, कति पुग्नु भएको पनि होला, त्यस हिसाबले हाम्रो परीक्षा प्रणाली सुधार गर्नु पऱ्यो कि।
अब अर्को कुरा अन्तिममा नतिजा आयो नि, अब विद्यार्थीलाई दोष दिन्छ किनकि विद्यार्थीले पढेन, विद्यार्थीले लेखेन, विद्यार्थीले जान्ने भएन भनिन्छ, यो नतिजाका बिग्रनुका पछाडि अभिभावकको दोष, शिक्षकको दोष, विद्यालयको दोष, हाम्रो वातावरणको दोष, परीक्षाकै दोष भनिन्छ, यी सबै कुरा अब कसरी सुधार्ने त?
होइन, विद्यार्थीलाई त मेरो विचारमा दोष दिनै पर्दैन, विद्यार्थी भनेको त हाम्रो प्रतिबिम्बहरू हो नि, होइन, अभिभावकको प्रतिबिम्ब, शिक्षकको प्रतिबिम्ब, हाम्रो शासन प्रणालीको प्रतिबिम्ब हो कि, विद्यार्थीलाई त त्यो दोष दिन मिल्दैन। अनि ज जसले चाहिँ हामीले भनौँ न अभिभावकले हाम्रो केटाकेटीहरूलाई परीक्षामा मात्रै भन्ने भन्दा पनि जान्ने कुरामा चाहिँ ध्यान दिन लगाउनु, हाम्रो प्रणालीले त ठिक्कै पढ परीक्षामा उत्तर देऊ, अङ्क ल्याऊ, बस पुग्यो, त्यहाँभन्दा बढी खोजेको छैन अघि। मैले अहिले भनिराखेको कुरा चाहिँ त्यसले मात्रै तिमीलाई परसम्म पुर्याउँदैन है, तिमीले चाहिँ 80% अङ्क ल्यायो भन्नेमा तिम्रो मुखमा दाना पानी लाग्नेवाला छैन, त्यो कुरा बुझाउनु पनि जरुरी छ।
उहाँ हुनुहुन्थ्यो शिक्षाविद टिका भट्टराई। सार्वजनिक शिक्षा खस्किँदै गएको बारेमा कुराकानी गर्दै अब फेरि खबरकै सिलसिला, यौन शोषण र श्रम शोषणको आरोपमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुमका अध्यक्ष गणेश विकलाई पूर्वपक्षका लागि कारागार चलान गरिएको छ। जबरजस्ती करणी र श्रम शोषणको अभियोगमा उनी पक्राउ परेका थिए। जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश काजीबहादुर राईको इजलासले गणेश विकलाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदालतका श्रेष्ठदार तेजप्रसाद पौडेलले जानकारी दिनुभयो। पत्रकार महासंघ रुकुम मा कार्यालय सहयोगी 24 वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको र तलब समेत नदिएको उजुरी जिल्ला प्रहरी कार्यालय रुकुममा परेपछि उनी जेठ 22 गते पक्राउ परेका थिए।
इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा सट्टेबाजी गरेर 2 करोड रूपियाँ ठगेको आरोपमा 2.5 करोड रूपियाँ ठगेको आरोपमा काठमाडौँमा एकजना पक्राउ परेका छन्। धनुषाको जनकपुर उपमहानगरपालिका 3 घर भई काठमाडौँ पानी पोखरी बस्ने नागराज भनिने अमृत अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो। आईपीएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा 3 महिनामा तेब्बर हुन्छ, हारेमा पनि रकम फिर्ता हुन्छ भनी 2.4 करोड रूपियाँ लिएर फरार भएको उजुरीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई पानी पोखरीबाट पक्राउ गरेको हो। अग्रवालले महोत्तरीको मनरासी सुवा नगरपालिका 2 घर भई काठमाडौँ सिफल बस्ने राकेश सिंह लगायतका व्यक्तिबाट रकम लिएका थिए। पक्राउ परेका अमृत अग्रवाल र ठगीबारे थप अनुसन्धान जारी रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।
भारतीय ट्रकको प्रयोग गरी चरेस र अफिम तस्करी हुने गरेको खुलासा भएको छ। लागू औषध नियन्त्रण ब्युरोले ट्रकमा फल्स बटम बनाएर चरेस र अफिम तस्करी गरेर भारत लैजाँदै गरेका भारतीय नागरिक मोतिहारीका 25 वर्षीय मेराज आलमलाई पक्रेपछि लागू औषध तस्करीको नयाँ शैली सार्वजनिक भएको प्रहरीले दावी गरेको छ। कलंकीबाट पक्राउ परेका उनको ट्रकमा 213 किलो चरेस र 2 किलो 250 ग्राम अफिम फेला परेको लागू औषध नियन्त्रण ब्युरोका प्रमुख डीआईजी ठुले राईले जानकारी दिनुभयो। परेका भारतीय नागरिकले यो लागू औषध नेपालको सुनौली नाकाबाट गोरखपुर हुँदै दिल्लीतर्फ ओसार पसार गर्न लागेको स्वीकारेका छन्। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा विश्वकप विशेष र मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाई अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा एक महिनामा सम्पन्न गरिने।
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने।
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने।
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने।
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने।
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल सम्पर्क 01-42-46-024 42-59-301।
शिक्षक सेवामा प्रवेश गर्न चाहनेका लागि भीआईपी करियरमा विशेष तयारी कक्षा
मावि निमावि र प्रावि तहका तयारी कक्षाका लागि छिट्टै सम्पर्क गर्नुहोस्। समूहमा आउनेलाई विशेष छुटको व्यवस्था
साथमा शाखा अधिकृत र नायब सुब्बाका तयारी कक्षाहरू।
सम्पर्क भीआईपी करियर भाइब्रेन्ट भवन पुतली सडक काठमाडौँ फोन नम्बर 01-44-43-797-98-64-24-11-91।
कडा प्रतिस्पर्धा हजारौं आवेदक सफलताको एकमात्र नाम भीआईपी करियर।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44-28-242।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। नेपालमा लगानीको वातावरण र अवस्थाबारे अध्ययन गर्न युएईले प्रतिनिधि मण्डल नेपाल आएको छ। परराष्ट्र मन्त्रालय, नेपाली दूतावास अबुधाबी र युएई सरकारको समन्वयमा टोली नेपाल आएको हो। नेपालमा स्वास्थ्य, विद्युत, रेल तथा यातायात लगायत अन्य क्षेत्रमा लगानीका सम्भावनाबारे अध्ययन गरी लगानी प्रस्ताव गर्न युएईले चासो देखाएर प्रतिनिधि मण्डल पठाएको नेपाली दूतावास अबुधाबीले जनाएको छ।
देशका धेरै स्थानीय तहले आउँदो आर्थिक वर्षका लागि आज नीति तथा कार्यक्रम र बजेट आफ्नो सभामा प्रस्तुत गरेका छन्। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन अनुसार स्थानीय तहले आउँदो आर्थिक वर्षका लागि असार 10 गते भित्र बजेट ल्याउनु पर्ने प्रावधान अनुसार धेरैजसो स्थानीय तहले आज बजेट सार्वजनिक गरेका हुन्। काठमाडौँ महानगरपालिकाले 13 अर्ब रुपियाँको बजेट सार्वजनिक गरेको छ भने वीरगंज महानगरपालिकाले 5 अर्ब रुपियाँको बजेट सार्वजनिक गरेको छ। यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले गर्भवती महिलालाई एम्बुलेन्स खर्च दिने व्यवस्था आफ्नो बजेटमा गरेको छ।
मेरो पनि भन्नु छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका विषयमा उज्यालोको फेसबुक पेज र ट्विटरमा धेरै साथीले प्रतिक्रिया दिनुभएको छ।
इभरग्रीन धर्म नाम राखेका साथी लेख्नुहुन्छ, राष्ट्रियताका ठूला ठूला कुराको चर्को गफ हान्ने मान्छेले भारतसँगको लम्बसारवादको लाज राकछोप गर्नका लागि गरेको चीन भ्रमण जतिसुकै ठूलो गफ गरे नि फलदायी छैन, बरु 2 वर्ष अगाडि गरेको सम्झौता कार्यान्वयन गरेको भए राम्रो हुने थियो।
यसै विषयमा विनोद राई उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले झापाको नदी नियन्त्रण गर्न पनि चीन नै पुग्नुपर्ने अनि कोशी नदी चाहिँ सबै भारतलाई, आखिर कहिलेसम्म हो यस्तो हरकत?
ब्राउन सुगर सहित नेपाली सेनाका मेजर पक्राउ भन्ने समाचार उज्यालो अनलाइनमा पढेर शंकर नेपाली लेख्नुहुन्छ, होइन मेजर नै मेजर फँसेका कहिलेसम्म सुनिन्छ, कहिले बलात्कार गरेर कहिले ब्राउन सुगर, होइन के भएको हो? आर्मीले त निकै अनुशासनको पालना गर्नुपर्छ भनेको त के सुन्न परेको हो? अब कानूनी रूपमा सजाय हुनै पर्छ।
यसै विषयमा कामन सिंह पाखरिन लेख्नुहुन्छ, कसले कसलाई विश्वास गर्ने होला अब देशमा? राष्ट्र र नागरिकको सुरक्षा र व्यथिती नियन्त्रण गर्ने निकायहरू नै कोहीले ब्राउन सुगर बोक्ने, कोहीले सुन बोक्ने, समाचार सुन्दानी देशै तस्करहरूको जस्तो लाग्न थाल्यो। हुँदाहुँदा नेपाल राष्ट्रिय सेना जस्तो जिम्मेवार विश्वासिलो संस्थाको पनि बेज्जत गराइयो।
ट्वीटरमा कलियुगको वाल्मीकि नाम राखेका साथी व्यङ्ग्य गर्दै लेख्नुहुन्छ, किसानसँग 12 रूपियाँ प्रति केजी किनेर बजारमा 70 रूपियाँ प्रति केजी सब्जी बेच्नेलाई 70 क्विन्टलको फूल मालाले स्वागत गर्ने वातावरण मिलाइयो सरकार।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौं।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सञ्जिता देवकोटा र बिना नेउपाने। नेपाल दर्पणमा अब विदेशको खबर। टर्कीमा राष्ट्रपति र सांसदको चयनका लागि मतदान चलिरहेको छ। राष्ट्रपतिमा वर्तमान राष्ट्रपति रिसेप टीएमी इडोगन र मुहरम इन्सेबीच प्रतिस्पर्धा हुने अनुमान छ। वर्तमान राष्ट्रपति इडोगनले यो चुनाव जिते सबै शक्ति उहाँको हातमा हुने र देशमा लोकतन्त्र नरहने टिप्पणी विश्लेषकहरूले गर्दै आएका छन्। संसदीय व्यवस्थाबाट उहाँले देशलाई राष्ट्रपतीय प्रणालीमा लैजाने भन्दै उहाँले पहिलोपल्ट राष्ट्रपतिको प्रत्यक्ष चुनाव गराउनु भएको हो। उहाँले यो चुनावले टर्कीलाई नयाँ युगमा प्रवेश गराउने दावी गर्दै आउनु भएको छ। टर्कीका 5,90,00,000 मतदातालाई देशभरका 1,80,000 मतपेटिका राखिएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। मालदिप्सको टीसी स्पोर्ट्स क्लबले नेपाली गोलकिपर किरण चेम्जोङलाई फेरि अनुबन्ध गरेको छ। अघिल्लो सिजन पनि मालदिप्समा बिताएका किरणले टीसीसँग नयाँ सम्झौता गरेका हुन्। गत सिजनमा किरणले भारतीय फुटबल लीग क्लब मिनाराबाका लागि खेल्न टीसी स्पोर्ट्सलाई बीचमा नै छाडेका थिए। किरण र क्लब बीचको अनुबन्ध रकम भने खुलाइएको छैन।
मोरङ फुटबल क्लबले 18 वर्ष मुनिको ललित मेमोरियल फुटबल प्रतियोगितामा विजयी शुरूआत गरेको छ। समूह बीको खेलमा मोरङले आज नेपाल पुलिस क्लबलाई 1-0 हराएको हो। इन्फा कम्प्लेक्स चाँदो बाटो ललितपुरमा आज भएको अर्को खेलमा ब्रिगेड बोइज क्लब र जाउलाखेल युथ क्लबले 2-2 बराबरी खेलेका छन्।
विश्वकप विशेष 2018
विश्वकप विशेष 2018
इंग्ल्याण्ड विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। स्टार स्ट्राइकर तथा कप्तान हेरी केनले ह्याट्रिक गरेपछि इंग्ल्याण्ड आज पनामालाई कीर्तिमानी 6-1 फराकिलो गोल अन्तरले हराउँदै नकआउट चरणमा पुगेको हो। हेरी केनले ह्याट्रिक गरेको आजको खेलमा जोन स्टोन्सले 2 तथा जेसे लिङ्गार्डले 1 गोल गरेका थिए। पहिलो खेलमा बेल्जियमसित 3-0 पराजित भएको पनामा आजको हारपछि समूह चरणबाटै घर फर्केको छ। यो समूहबाट ट्युनिसिया पनि घर फर्केको छ भने बेल्जियम यसअघि नै नकआउट चरणमा पुगेको छ। अब बेल्जियम र इंग्ल्याण्ड बीच बिहिबार हुने खेलबाट समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ।
इंग्ल्याण्डका कप्तान ह्यारी केन विश्वकपमा ह्याट्रिक गर्ने तेस्रो इंग्लिस खेलाड़ी बनेका छन्। उनले आज पनामासँगको खेलको 62 मिनटमा ह्याट्रिक पूरा गरेका थिए। ह्याट्रिक पूरा गरे लगत्तै उनलाई सब्स्टिच्युट गरिएको छ। उनको स्थानमा जेमी भडी मैदान छिरेका थिए। यसअघि सन् 1966 विश्वकप फाइनलमा सर जियोफ हस्टले तत्कालीन पश्चिम जर्मनी विरूद्ध ह्याट्रिक गरेका थिए। उनकै ह्याट्रिकको सहयोगमा इंग्ल्याण्डले विश्वकप उपाधि जितेको थियो। यस्तै सन् 1986 विश्वकपमा गेरी लिङ्करले पोल्याण्ड विरूद्ध ह्याट्रिक गरेका थिए। केनले आज गरेको ह्याट्रिक यो विश्वकपको दोस्रो र समग्र विश्वकपको 52 ह्याट्रिक हो।
यस्तै विश्वकप फुटबलको आजको दोस्रो खेलमा अहिले केही बेरमा जापान र सेनेगलले खेल्दैछन्। यसअघि खेलेको पहिलो खेल जितेका दुवै टीम आजको खेल जित्दै अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाउने तयारीसहित मैदान उत्रिँदैछन्। यस्तै राति 12:15 शुरू हुने खेलमा कोलम्बिया र पोल्याण्डले खेल्नेछन्। आफ्नो पहिलो खेल हारेका कारण अघिल्लो चरण पुग्ने सम्भावना कायम राख्न पोल्याण्ड र कोलम्बिया दुवैलाई आज जितको खाँचो छ।
विश्वकप विशेष 2018
विश्वकप विशेषसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
छ दिने चीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता, नेपालको विकासका लागि भ्रमण अत्यन्तै फलदायी रहेको दावी।
संसदद्वारा तराईको सम्भावित बाढी नियन्त्रणका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण, सांसदले उठाएका विषय सम्बोधन गर्न राष्ट्रिय सभाका अध्यक्षको सरकारलाई आग्रह।
नेपाल डुबान हुने गरी सीमा क्षेत्रमा सड़क बनाएको भन्दै पाँच नम्बर प्रदेश सभामा भारतको आलोचना, प्रदेश नम्बर चारको नाम गण्डकी राख्नुपर्ने सुझाव सहितको प्रतिवेदन प्रदेश सभामा पेश।
टर्कीमा राष्ट्रपति र सांसद चयनका लागि मतदान चल्दै पहिलो पल्ट प्रत्यक्ष मतदानबाट राष्ट्रपति चुनिने।
र पनामालाई 6-1 हराउँदै इङ्ल्यान्ड विश्वकप फुटबलको अन्तिम सोह्रमा अहिले केही बेरमा जापान र सेनेगल तथा कोलम्बिया र पोल्यान्डले राति पौने 12 बजे खेल्ने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी मदन पौड्याल र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।